यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको अधिवेशन वैशाख 17 गते दिउँसो 2 बजेका लागि आह्वान। गृहमन्त्री सुदन गुरूङद्वारा पदबाट राजीनामा। आफूमाथि उठेका विषयको छानबिनमा स्वार्थको द्वन्द नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँको भनाई। कूटनीतिक राहदानीको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन कानूनको कड़ाईका साथै पालना गर्ने दलहरूको निष्कर्ष। इरानसँगको युद्ध विराम अनिश्चितकालका लागि लम्ब्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा र सम्झना खड्काको शानदार ब्याटिङसँगै आईसीसी महिला टी20 आई च्यालेन्ज ट्रफीमा नेपालको लगातार दोस्रो जीत। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन वैशाख 17 गतेका लागि आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा यही वैशाख 17 गते बिहिबार दिउँसो 2 बजे संघीय संसद भवन सिंहदरबारमा बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। गृहमन्त्री सुदन गुरूङले आज पदबाट राजीनामा दिनुभएको छ। गृहमन्त्री गुरूङले पदबाट राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाहले नै सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। यसैबीच गृहमन्त्री गुरूङले पछिल्ला दिनहरूमा शेयर खरिद लगायतका विषयमा प्रश्न उठेपछि सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् उद्देश्यले राजीनामा दिएको बताउनुभयो। गृहमन्त्री गुरूङले आफ्नो राजीनामा बारे सामाजिक सञ्जालबाट जानकारी गराउँदै पदमा रहँदा स्वार्थको द्वन्द नदेखियोस् भनेर नैतिक जिम्मेवारी निर्वाह गर्दै आजैका दिनदेखि लागू हुने गरी राजीनामा गरेको उल्लेख गर्नुभएको छ। कूटनीतिक राहदानी सिफारिश तथा प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन विद्यमान कानूनको कड़ाईका साथ पालना गर्ने सहमति भएको छ। आज सिंहदरबारमा सभामुख डोल प्रसाद अरियालको उपस्थितिमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतक तथा सचेतकहरूबीच भएको छलफलमा यस्तो निष्कर्ष निकालेको हो। छलफलका क्रममा सभामुख अरियालले राहदानी सम्बन्धी कुनै पनि निर्णय कानूनको सीमाभित्र रहेर मात्र गरिने प्रश्न पार्नुभयो। उहाँले कूटनीतिक राहदानीको प्रयोगलाई उत्तरदायी बनाउन आवश्यक परेमा सरोकारवाला र विज्ञहरूसँग परामर्श गरी कानून संशोधनको प्रक्रिया अघि बढ़ाउन सक्ने धारणा समेत व्यक्त गर्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 वित्तीय सुशासन र बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले बजेटद्वारा विकास आयोजनाको प्रभावकारी कार्यान्वयन सार्वजनिक खर्च व्यवस्थापनमा पारदर्शिता र स्रोत व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। सांसदहरूले 16 पञ्चवर्षीय योजनासँग बजेट विनियोजन समन्वय गर्नुपर्ने तथा प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको संघ प्रदेश र स्थानीय तह बीचको बाँडफाँड प्रष्ट र समग्र सरकारी राजस्व प्रक्षेपणलाई यथार्थ परक बनाउनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले आयोगले संविधान अनुसार प्राकृतिक स्रोत व्यवस्थापन वित्तीय अनुशासन सुधार कृषि मैत्री योजना र नीति निर्माण कार्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। बैठकको शुरूमा राष्ट्रिय योजना आयोगका सचिव रवि लाल पन्तले आगामी आर्थिक वर्षदेखि मापदण्ड पूरा भएका आवश्यक अभिलेख तयार भएका तथा विशेष प्रकृतिका आयोजनाहरू मात्र कार्यान्वयनमा लैजान सक्ने बताउनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगका सचिव दिनेश कुमार घिमिरेले आगामी आर्थिक वर्षका लागि संघबाट प्रदेश सरकारलाई 61,50,32,00,000 रूपैयाँ तथा स्थानीय तहलाई 90,20,46,00,000 रूपैयाँ वित्तीय समानीकरण अनुदानको आधार तय गरिएको जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टीको 77 स्थापना दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ। विक्रम सम्मत 2006 साल वैशाख 9 गते पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको स्मरणमा अहिले विभिन्न समूह र नाममा रहेको कम्युनिष्ट पार्टीहरूले छुट्टा छुट्टै स्थापना दिवस मनाएका हुन्। नेकपाको स्थापना दिवसका अवसरमा नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा गरेको कार्यक्रममा नेताहरूले निर्वाचनको पराजयलाई स्वीकार गर्दै जनताको बीचमा गएर थप मेहनत गर्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा बादल र विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले अहिलेको पराजयलाई शिक्षाका रूपमा लिएर नयाँ संकल्पका साथ अघि बढ़नुपर्ने बताउनुभयो। यस्तै नेकपाको स्थापना दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टी नेकपाले केन्द्रीय कार्यालय पेरिस डाँडामा गरेको कार्यक्रममा पार्टीका संयोजक पुष्प कमल दाहाल प्रचण्डले अहिले नेपालमा कम्युनिष्ट आन्दोलनले खाएको धक्का क्षणिक भएकाले यसको वस्तुवादी समीक्षा गरी अगाडि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा नेकपाका नेता माधव कुमार नेपालले एउटा चुनावको हारबाट आन्दोलन विचलित हुन नहुने बताउनुहुँदै विगतका कामको समीक्षा गरी भविष्यमा आउन सक्ने चुनौतीको सामना गर्ने हिम्मत जुटाउनुपर्ने बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ हजुर।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हा, त पनि एनटीसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पुराना विवादलाई बिर्सेर पार्टीलाई एकताबद्ध बनाउन सबै लाग्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस कोशी प्रदेश समितिद्वारा आज विराटनगरमा आयोजित प्रदेश स्तरीय समीक्षा गोष्ठीमा उहाँले कांग्रेसलाई नयाँ ढंगबाट अगाडि बढ़ाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँलाई आगामी 15 महाधिवेशनमा सबैलाई सहभागी गराउन आफ्नो जिम्मेवारी रहेको बताउँदै त्यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। नेपाली कांग्रेसका उपसभापति पुष्पा भूषालले कार्यकर्तालाई हालै सम्पन्न निर्वाचनको परिणामबाट निराश नहुन आग्रह गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरेले पार्टीलाई बलियो एवं सुदृढ बनाउन पार्टीका क्रियाशील सदस्यहरूले पार्टीको नीतिका विषयमा जनतालाई जानकारी दिन जरूरी रहेको बताउनुभयो। यसअघि नेपाली कांग्रेसका सभापति थापाले विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्दै संविधान कार्यान्वयन र विधिको शासन कायम गर्ने विषयमा सरकारलाई कांग्रेसको सधैं साथ सहयोग रहने बताउनुभयो। उहाँले नेपाली कांग्रेस जिम्मेवार पार्टी भएकाले संविधान कार्यान्वयन, सुशासन एवं कानूनको पालना र जनजीविकाको सवालमा कांग्रेस गम्भीर रहेको उल्लेख गर्नुभएको थियो। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारीका बचतकर्ताको निक्षेप फिर्ता गराउने विषयमा छलफल गरेको छ। मन्त्रालयले समस्याग्रत सहकारी संस्थाबाट रकम असूल गरी पीड़ित बचतकर्ताको निक्षेप फिर्ता गर्ने विषयमा आज महान्याधिवक्ता डाक्टर नारायण दत्त कडेल, केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी प्रमुख एआईजी डाक्टर मनोज केसी र चार्टर्ड एकाउन्टेन्ट हरूसँग छलफल गरेको हो। छलफलमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले सरकारले 100 दिनभित्र सहकारी पीड़ितको रकम फिर्ता शुरू गर्ने घोषणा गरेकाले कुनै पनि प्रक्रियागत ढिला सुस्तीले रोक्ने वातावरणको अन्त गर्नुपर्ने बताउनुभयो। महान्याधिवक्ता डाक्टर कडेलले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रियामा देखिने कानूनी जटिलतालाई समाधान गर्न महान्याधिवक्ताको कार्यालयले विशेष भूमिका खेल्ने बताउनुभयो। यस्तै छलफलमा एआईजी डाक्टर केसीले अनुसन्धानमा देखिएका केही जटिलतालाई कानूनी निरूपण गरी बचतकर्ताको रकम फिर्ता गर्न सीआईबीले आवश्यक समन्वय गर्ने बताउनुभयो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण गर्न सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ। चालू आर्थिक वर्षमा आपूर्ति गरिएको रासायनिक मल आगामी अषाढ मसान्तसम्म मौजदात रहने भए पनि पश्चिम एसियामा जारी संकटका कारण मल आपूर्तिमा अवरोध उत्पन्न हुने देखिएकाले सहजीकरणका लागि सम्बन्धित निकायहरूलाई पत्राचार गर्दै आग्रह गरिएको मन्त्रालयले जनाएको छ। यस्तै कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले कृषि विभाग राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम सातै प्रदेशका कृषि मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लागि मन्त्रालयलाई आगामी यामको धान खेतीका लागि मल बिक्री वितरणलाई प्रभावकारी बनाउन सहजीकरण गरिदिन आग्रह गर्नुभएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले भ्रामक सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह गरेको छ। पछिल्लो समय विभिन्न अनलाइन मीडिया तथा सामाजिक सञ्जाल मार्फत आधारहीन मिथ्या र भ्रामक सामग्री प्रकाशन तथा प्रसारण भइरहेको भन्दै मन्त्रालयले यसप्रति गम्भीर ध्यानकर्षण भएको आज विज्ञप्ति मार्फत जनाएको हो। भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई अत्यन्त गम्भीरतापूर्वक लिएको जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधि नियन्त्रणका लागि कड़ा कदम चाल्ने प्रश्न पारेको छ। मन्त्रालयले यदि आधारहीन मिथ्या र भ्रामक समाचार प्रकाशन वा प्रसारण भएको पाइएमा त्यस्ता सामग्री प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानून अनुसार कड़ा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध विरामको अवधि अनिश्चितकालका लागि लम्ब्याइएको घोषणा गर्नुभएको छ। इरान र अमेरिका बीच दुई साताका लागि भएको युद्ध विरामको अवधि आज सकिँदै थियो, तर स्थायी शान्तिका लागि पाकिस्तानमा अमेरिका र इरान बीच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेकाले ट्रम्पले युद्ध विरामको समय थपिएको घोषणा गर्नुभएको हो। यद्यपि होर्मुज जलमार्गमा नाकाबन्दी भने कायम रहने उहाँले उल्लेख गर्नुभएको छ। यसैबीच युद्ध विराम लम्ब्याएकोमा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ट्रम्पलाई धन्यवाद दिनुभएको छ। अमेरिका र इरान बीच पाकिस्तानमा वार्ताको तयारी भइरहेको बताइए पनि कहिले शुरू हुनेछ भन्ने टुंगो अझै लागेको छैन। अमेरिका र इरान बीचको द्वन्दमा इरानका विद्यालय यातायात नेटवर्क सहित नागरिक पूर्वाधारमा क्षति पुगेको उल्लेख गर्दै हाल मरम्मत कार्य भइरहेको इरानी मन्त्रीहरूलाई उद्धृत गर्दै इरानी समाचार एजेन्सीले बताएको छ। इरानका अनुसार युद्धमा 24 पुलहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो। यसैबीच इरानका शिक्षा मन्त्री अली रेजा काजमीले द्वन्दमा क्षतिग्रस्त भएका 1,300 विद्यालयहरूमध्ये 775 विद्यालयहरूको मरम्मत भइरहेको बताउनु भएको छ। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 9 महिनामा नेपालबाट हुने निर्यातमा वृद्धि भएको छ। यस अवधिमा नेपालले 2,22,93 करोड़ रूपियाँ बराबरका माल वस्तुहरू निर्यात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधिमा निर्यात 18.46% बढ़ेको छ। 9 महिनामा नेपालबाट हुने निर्यातमा सबैभन्दा बढ़ी योगदान प्रशोधित तेलको रहेको छ। चैत मसान्तसम्म प्रशोधित सोयाबिन तेलको निर्यात 90.71 करोड़ रूपियाँ बराबर भएको छ। त्यसै गरी पाम ओलिनको निर्यात 5.09 करोड़ रूपियाँ भन्दा बढ़ी भएको छ। यस अवधिमा अलैंची 10.70 करोड़ तथा कालो र हरियो चियाको निर्यात 2.63 करोड़ रूपियाँ बराबरको भएको छ। 9 महिनाको अवधिमा नेपालबाट सिन्थेटिक धागो 10.75 करोड़ रूपियाँ र उनी धागो 2.40 करोड़ रूपियाँको निर्यात भएको छ। यस अवधिमा औषधिजन्य जड़ीबुटी र वनस्पतिहरूको निर्यात 1.23 करोड़ रूपियाँ बराबरको भएको छ। निर्यातमा वृद्धि भए पनि 9 महिनामा नेपालको आयात 13.81% बढ़ेर नेपालको व्यापार घाटा 12.67 खर्ब रूपियाँ बराबर पुगेको छ। सरकारले औद्योगिक प्रतिष्ठानहरूलाई श्रम ऐनको अनिवार्य पालना गर्न निर्देशन दिएको छ। श्रम तथा रोजगार कार्यालयले औद्योगिक प्रतिष्ठानहरूलाई श्रम ऐन अनिवार्य पालनाको निर्देशन दिएको हो। 32 औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूको अनुगमन गर्दै श्रम तथा रोजगार कार्यालयले त्यस्तो निर्देशन दिएको हो। औद्योगिक प्रतिष्ठानहरूलाई न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न, श्रम अडिट गर्न र सामाजिक सुरक्षा कोषमा श्रमिकहरूलाई सूचीकरण गर्न सहितका निर्देश दिएको कार्यालयका प्रवक्ता मणिनाथ गोपालले बताउनुभयो। झापामा खेरा गइरहेको स्थानीय स्रोत साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका ज्यामीरगढ़ीमा नवीकरणीय ऊर्जा प्लेटको उत्पादन शुरू भएको छ। प्लेट ऊर्जालाई वातावरणमा न्यून असर पार्ने इन्धनको स्रोत मानिँदै आएको हुँदा त्यसलाई पत्थर, कोइला, दाउरा र अन्य खनिज इन्धनको विकल्पको रूपमा हेरिएको छ। पराजुली बायोमास ब्रिकेट उद्योगले प्लेट ऊर्जाको उत्पादनको शुरूआत गरेको छ। उद्योगको 12 घण्टामा 70,000 किलोग्रामसम्म प्लेट ऊर्जा उत्पादन गर्ने क्षमता रहेको छ। उद्योगका संचालक आदित्य पराजुलीले त्यहाँबाट उत्पादित प्लेटलाई झापामा मात्र नभएर नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतमा समेत निर्यात गर्ने योजना रहेको जानकारी दिनुभयो। सरकारले सीमा नाकामा थालेको पछिल्लो कडाई र अवैध आयात निर्यात नियन्त्रणको कदमलाई नेपाल बिस्कुट उत्पादक संघले स्वागत गरेको छ। सरकारको निर्णयले धराशायी बन्दै गएको स्वदेशी बिस्कुट उद्योगलाई पुनर्जीवन दिने र उत्पादनमुखी अर्थतन्त्रलाई बलियो बनाउने विश्वास संघले व्यक्त गरेको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रबाट हुने अवैध आयातले नेपाली उत्पादनको बजार घटेको कारण चिन्तित रहेका बिस्कुट उद्यमीहरूमा सरकारको पछिल्लो निर्णयले आशा जगाएको संघले उल्लेख गरेको छ। नेपालमा स्थापना भएका कुल 40 बिस्कुट उद्योग मध्ये हाल 17 मात्र सञ्चालनमा रहेका छन्। वार्षिक 1,500 करोड रुपियाँ भन्दा बढ़ीको कारोबार गर्ने बिस्कुट उत्पादन क्षेत्रमा वार्षिक 6 करोड रुपियाँ भन्दा बढ़ीको अवैध आयात हुने गरेको अनुमान संघले गरेको छ।
आर्थिक समाचारका साथ हुनुहुन्थ्यो भुवन आचार्य। खेल समाचार अजय बमबाट।
नेपालले आईसीसी महिला टी20 च्यालेन्ज ट्रफीमा लगातार दोस्रो जित निकालेको छ। बुधबार सम्पन्न खेलमा नेपालले घरेलु टोली रुवाण्डालाई 2 विकेटले पराजित गरेको हो। जितसँगै नेपाल 3 खेलबाट 4 अङ्क जोडेको छ। रुवाण्डाको पनि समान खेलबाट समान अङ्क छ। रुवाण्डाले दिएको 89 रनको लक्ष्य नेपालले 2 बल बाँकी रहँदा 8 विकेट गुमाएर पूरा गर्यो। नेपाल ए एक दिवसीय सिरिजको पहिलो खेलमा ओमनसँग 70 रनले पराजित भएको छ। ओमनले 2 खेलको सिरिजमा 1-0 अग्रता बनाएको छ। जितको लागि 281 रनको लक्ष्य पछ्याएको नेपाल 44.4 ओभरमा सबै विकेट गुमाउँदै 210 रनमा समेटियो। त्यसअघि मुल्पानी मैदानमा टस जितेर ओमनले पहिला ब्याटिङ गर्ने निर्णय गर्यो। 50 ओभरमा 9 विकेट गुमाउँदै 280 रन बनायो। ओमन आईसीसी मेन्स क्रिकेट वर्ल्ड कप लिग 2 को सिरिजको तयारीमा छ। शनिबारदेखि लिग 2 अन्तर्गत नेपाल युए र ओमन बीचको सिरिज हुँदैछ। नेपाल ए र ओमन बीचको दोस्रो खेल बिहबार हुनेछ। नेपाल साफ महिला च्याम्पियनशीपमा सहज समूहमा परेको छ। प्रतियोगिता मे 25 जुन 7 भारतको गोवा स्थित फात्रुदा रंगशालामा आयोजना हुनेछ। उद्घाटन खेलमा नेपाल र भूटान बीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा प्राय उपविजेता बन्दै आएको नेपाल समूह एमा छ। यो समूहमा श्रीलंका र भूटान छ। श्रीलंका सन् 2019 सेमी फाइनलमा पुग्न सकेको छैन। भूटानले भने त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा 2022 भएको प्रतियोगितामा अन्तिम 4 प्रवेश गरेको थियो। अर्को समूहमा आयोजक भारतसँगै साबिक विजेता बंगलादेश र मालदिव छन्। भारत सर्वाधिक 5 पल्टको च्याम्पियन टोली हो। बंगलादेश भने 2022 र 2024 उपाधि जितेको छ। अब यस संस्करण बंगलादेश ह्याट्रिक गर्ने दाउमा हुनेछ। मछिन्द्र फुटबल क्लब काठमाडौँ इलाममा जारी तेस्रो इलाम गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। इलामको ठूलो टुरी खेलमा बुधबार भएको खेलमा पाथिभारा 11 मोरङलाई 5-2 गोलले पराजित मछिन्द्र उपाधि होडमा पुगेको हो। प्रतियोगिताको दोस्रो सेमी फाइनल खेल बिहबार डिभिजन च्याम्पियन न्युरो टीम एनआरटीले रोलिङ क्लब धुलाबारी झापासँग प्रतिस्पर्धा गर्ने हाम्रा संवाददाता सविता पाण्डेले जनाएकी छिन्।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्माको वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको अधिवेशन वैशाख 17 दिउँसो 2 बजेका लागि आह्वान। गृहमन्त्री सुधन गुरूङद्वारा पदबाट राजीनामा। आफूमाथि उठेका विषयको छानबिनमा स्वार्थको द्वन्द नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उहाँको भनाई। कूटनीतिक राहदानीको प्रयोगलाई थप व्यवस्थित र मर्यादित बनाउन कानूनको कड़ाईका साथ पालना गर्ने दलहरूको निष्कर्ष। इरानसँगको युद्ध विराम अनिश्चितकालका लागि लम्ब्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा र सम्झना खड्काको शानदार ब्याटिङसँगै आईसीसी महिला टी20 च्यालेन्ज ट्रफीमा नेपालको लगातार दोस्रो जीत। यसका साथै राति 9 बजेको समाचार सक्यो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्कार।